मलाई बाल संगतिमा यसो भन्दै अभिनय गरेको याद छ। त्यतिखेर त नाचेको भनेको थियो तर वास्तवमा अभिनय रहेछ। सायद तपाईँहरूमध्ये कतिजनालाई पनि याद होला। बुद्धिमानले घर चट्टानमा बनायो, बुद्धिमानले घर चट्टानमा बनायो, पानी परेर भल आयो, पानी परेर भल आयो, अनि बुद्धिमानको घर ठडियो, अनि बुद्धिमानको घर ठडियो। मूर्खले घर बालुवामा बनायो, मूर्खले घर बालुवामा बनायो, पानी परेर भल आयो, पानी परेर भल आयो, अनि मूर्खको घर भत्कियो, अनि मूर्खको घर भत्कियो। त्यो बाल्यकालको कुरा भए पनि यो आजको वचनको विषय हो। हाम्रो आजको खण्डले तिनै बुद्धिमान र मूर्ख मानिसको बारेमा कुरा गर्छ। यदि तपाईँहरूसँग बाइबल छ भने कृपया मसँगै मत्ती 7 अध्यायलाई खोल्नुहोला। मत्ती नयाँ करारको पहिलो पुस्तक हो। मत्ती 7 अध्यायको 24 27 पदसम्म हामी हेर्नेछौँ। मलाई लाग्छ यो पाउन त्यति गाह्रो छैन। तपाईँले नयाँ करारलाई पठाउनु भयो भने सुरुमै मत्तीको पुस्तक पाउनुहुन्छ। यहाँहरू सबैजनाको सेवाको निम्ति, हामी सबैजनाको सेवाको निम्ति म यसलाई पाठ गर्नेछु। जसै म पाठ गर्छु तपाईँहरूले आफ्नो कान मतिर लगाउनुहोला र तपाईँहरूको आँखा बाइबलमा लगाउनुहोला। यदि कसैले पाउनुभएको छैन भने कृपया आफ्नो नजिकको मित्रहरूलाई सहयोग गर्नुहोला। यसरी लेखिएको छ पद 24, यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो, अनि पानी पर्यो र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन, किनकि त्यो चट्टानमाथि बसालिएको थियो। जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो, पानी पर्यो र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र त्यो घर ढल्यो अनि त्यसको ठुलो विनाश भयो। यो एकदमै परिचित खण्ड हो, हामी सानैदेखि एकदमै परिचित छौँ। यहाँ दुई किसिमका मानिस छन् जसले दुई किसिमको जगमा आफ्नो घर निर्माण गर्छन्। पहिलो, वचन सुनेर पालन गर्ने बुद्धिमान अर्थात् आज्ञाकारी मानिस जसले आफ्नो घर चट्टानमाथि बनायो, र दोस्रो व्यक्ति वचन सुनेर पालन नगर्ने मूर्ख अनाज्ञाकारी मानिस जसले आफ्नो घर बालुवामाथि बनायो। यो खण्डको मुख्य आह्वान अथवा मुख्य सुझाव यही हो कि चट्टानमाथि आफ्नो घर निर्माण गर, चट्टानमाथि आफ्नो घर निर्माण गर, र त्यही कुरा हामी यहाँ देख्छौँ। यहाँ हामी बुद्धिमान मानिस र मूर्ख मानिस अनि तिनीहरूको भविष्य हामी देख्छौँ, र यही मुख्य विचारमा रहेर हामी आजको वचन हेर्नेछौँ। हाम्रो खण्ड यसकारण शब्दसँग सुरु हुन्छ, जसले निष्कर्षको रूपमा काम गर्छ, र यो खण्ड र यो खण्डले जुन 24 27 खण्ड छ, यो खण्डले सम्पूर्ण डाँडाको उपदेशको निष्कर्षको रूपमा काम गर्छ। फेरि पनि म तपाईँहरूलाई याद दिलाउँ कि डाँडाको उपदेश येशूले वास्तवमै डाँडामा र एकैचोटि प्रचार गर्नुभएको थियो। कतिले यसलाई महान राजाको महान प्रचार पनि भनेका छन्। येशूको डाँडाको उपदेशले पुरानो करारको सही अनुवाद र अनुप्रयोगलाई जोड दिन्छ, किनकि त्यो समयका धर्मगुरुहरूले पुरानो करारलाई गलत व्याख्या र गलत अनुप्रयोग गरिरहेका थिए। त्योभन्दा माथि हामी हेर्दै थियौँ दुई किसिमको ढोका, साँगुरो र फराकिलो। हामी हेर्दै थियौँ कि त्यहाँ ढोका मात्र साँगुरो होइन, बाटो पनि साँगुरो अनि कठिन हुन्छ, जसले जीवनमा पुर्याउँछ र त्यो भेट्टाउने थोरै हुन्छ। कुनै व्यक्ति कुन बाटोमा छ भन्ने कुराले त्यो व्यक्ति कुन ढोकाबाट प्रवेश गरेको हो भन्ने कुरालाई पुष्टि गर्छ। यदि तपाईँ फराकिलो बाटोमा हुनुहुन्छ भने तपाईँ म साँगुरो ढोकाबाट प्रवेश गरेको हो भनी भन्न सक्नुहुन्न। तर झुट्टा शिक्षकहरूले तपाईँलाई फुस्लाउन सक्छन् कि तपाईँले ढोकाको र बाटोको बारेमा चिन्ता गरिरहनु पर्दैन, बस तपाईँले उहाँको नाममा काम गरे पुग्छ। तर फेरि प्रभु भन्नुहुन्छ कि धोकामा नपर, तिमीहरूको शक्तिशाली कामहरू पनि मेरो अगाडि फोहोर झुत्रा जस्तै छन् र तिमीहरूको मुखको स्वीकार तिमीहरूलाई बचाउन पर्याप्त हुने छैन। अन्तत आज्ञाकारितामा जोड दिँदै येशूले दुई किसिमको जगको दृष्टान्तसँगै डाँडाको उपदेशको अन्त्य गर्नुहुन्छ। अवश्य पनि कुनै पनि उपदेशको अन्त्य ठ्याक्कै त्यसरी नै हुनुपर्छ। येशूले जे सिकाउनु भएको थियो त्यो कुनै दर्शन वा दन्त्य कथा थिएन, कसैको विचार वा भावना थिएन, न त मानिसको परम्परा नै थियो। यी परमेश्वरका जीवित वचनहरू थिए जुन पालन गरिनुपर्दछ। त्यसैले उहाँले यसरी अन्त्य गर्नुभयो, यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्नेछु जसले आफ्नो घर चट्टानमाथि बनायो। यो दृष्टान्तमा येशूले तुलना गर्नुभएको कुरा स्पष्ट छ, जसले उहाँका वचन सुन्छ र पालन गर्छ त्यसको तुलना एकजना बुद्धिमान मानिससँग गरिन्छ जसले आफ्नो घर चट्टानमाथि बनायो, तर जसले उहाँको वचन सुनेर पनि पालन गर्दैन त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ जसले आफ्नो घर बालुवामाथि बनायो। पहिला यी दुई मानिसहरूको बिचको समानताहरूलाई विचार गरौँ। याद गर्नुहोस् कि यी मानिसहरू एकजना चाहिँ चर्चमा र अर्को चाहिँ बाहिर छैन, एकजना चाहिँ चर्च जाने र अर्को चाहिँ मन्दिर जाने बिच यहाँ तुलना भइरहेको छैन, एकजना साँगुरो बाटोमा र अर्को फराकिलो बाटोमा हुनेहरू बिच यहाँ तुलना भइरहेको छैन, तर यहाँ भइरहेको तुलना पिताको इच्छा पालना गर्ने र प्रभु प्रभु मात्र भनेर मुखले स्वीकार गर्ने बिच भइरहेको छ। सम्भवतः यी दुवै मानिसहरू एउटै चर्चमा र एउटै प्रचारमुनि छन्, उनीहरूसँग एउटै ईश्वर शास्त्र छ, दुवैले यसलाई पुष्टि गर्छन्। तपाईँले उनीहरूको जवाफ पनि उस्तै पाउन सक्नुहुन्छ। सायद वचन सुन्दाखेरि दुवैले पश्चतापी उत्साहित चुनौती महसुस गरे होलान्, खण्डको व्याख्या पनि दुवैले राम्रोसँग गर्न सक्छन्, सायद दुवैले चर्चमा सेवा पुर्याइरहेका छन्, दुवै उस्तै देखिन्छन्, एउटै भाषा बोल्छन्। जसरी रुख मात्र हेर्दा फरक छुट्याउन सकिँदैन त्यसरी नै तिनीहरूको बाहिरी रूपमा कुनै भिन्नता देखिँदैन। यस्तो लाग्छ तिनीहरूमा केही पनि भिन्नता छैन। तिनीहरूबीच भिन्नता छुट्याउन हामी असफल हुन सक्छौँ किनकि हामी बाहिरी सतह मात्र देख्न सक्छौँ। हामीले देख्ने भनेको तिनीहरूले निर्माण गरेको घर हो र ती घरहरू उस्तै देखिन्छन्। अनि समस्या घरमा होइन, समस्या जगमा हो जसमाथि त्यो घर निर्माण गरिएको छ, किनकि घरको गुणस्तर त्यसको जगमा निर्भर हुन्छ। तर येशूले हामीलाई स्पष्ट बताइदिनु भएको छ कि त्यहाँ भएका मानिसहरू मध्ये एकजना बुद्धिमान र अर्को चाहिँ मूर्ख छ। यी दुई मानिसहरू बिचको भिन्नता भनेको तिनीहरूमध्ये एकजना अल्गो र अर्को होचो, एकजना मोटो र अर्को दुब्लो, एकजना गोरो र अर्को कालो छ भन्ने होइन। तिनीहरूबिचको भिन्नता भनेको एउटाले वचन सुन्छ र अर्कोले वचन सुन्दैन भन्ने पनि होइन, तर एकजनाले वचन पालन गर्छ र अर्कोले वचन पालन गर्दैन। वचनले येशूले दिनुभएको तत्कालीन सन्देश साथै सम्पूर्ण धर्मशास्त्रलाई जनाउँछ। पक्कै पनि वचन पालन गर्ने कुरा सजिलो छैन, यो स्वचालित अटोमेटिक रूपमा आफै हुँदैन, यसको निम्ति तपाईँले आफैलाई अनुशासनमा राख्नुपर्ने हुन्छ, त्यसको निम्ति तपाईँले चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ, त्यसको निम्ति तपाईँले आफ्नो समय शक्ति स्रोत साधनको खर्च गर्नुपर्ने हुन्छ। यो चुनौतीपूर्ण छ, वचनको कारण तपाईँ समस्यामा पर्नुहुनेछ किनकि यसले आज्ञाकारिताको माग गर्छ जसले असहजता सृजना गर्छ, जसको कारण तपाईँले आफ्नो आरामदायिता गुमाउनु पर्ने हुनसक्छ। वचनको कारण तपाईँले मूल्य चुकाउनु पर्ने हुन्छ, यसकै कारण कष्टहरू आउनेछन्, तपाईँले आफ्नो मित्रता वा सम्बन्धहरू गुमाउनु पर्ने हुनसक्छ, तपाईँले आफ्नो परिवार अनि आफन्तहरू गुमाउनु पर्ने हुनसक्छ, तपाईँले आफ्नो जागिर गुमाउनु पर्ने हुनसक्छ, तपाईँले आफ्नो सम्पत्ति वा प्रतिष्ठा गुमाउनु पर्ने हुनसक्छ। तर केही छैन। वचनको कारण आज्ञाकारी हुँदा ख्रिस्टको खातिर यी सबै कुराहरू भोग्नु उचित छ, किनकि ख्रिस्ट योग्य हुनुहुन्छ। चाहे तपाईँ मित्रविहीन वा सम्बन्धविहीन हुनुहोस्, परिवार र आफन्तहरूले त्यागुन्, चाहे कसैले इज्जत नगरुन् अनि गरिबीमा जिउनु परोस्, ख्रिस्ट तपाईँ र मैले भोग्ने सबै कष्टको योग्य हुनुहुन्छ। ख्रिस्ट योग्य हुनुहुन्छ। प्रियहरू, वचन पालनको बाटोमा तपाईँले कस्तो किसिमको कष्टहरूको सामना गरिरहनु भएको छ? आज्ञाकारी हुँदा तपाईँले कस्तो किसिमको कष्टहरू उठाउनु परिरहेको छ? परिस्थिति चाहे जस्तोसुकै किन नहोस्, झाडस गर्नुहोस्, ख्रिस्टले थाम्नुहुन्छ। जब तपाईँ र म हाम्रो सबै परिस्थितिमा वचन पालन गर्छौँ, येशूले हाम्रो तुलना एकजना बुद्धिमान मानिससँग गर्नुहुन्छ, जसले आफ्नो घर चट्टानमाथि बनाए। अनि पानी पर्यो र बाढी आयो अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र पनि त्यो घर डलेन, किनकि त्यो चट्टानमाथि बसालिएको थियो। यहाँ उल्लेख गरिएको घरमाथि बजारिने पानी, बाढी, हुरी यी कुराहरूले केही हदसम्म वर्तमान सांसारिक अहिलेको परिस्थितिलाई जनाए तापनि अन्तत यसले अन्तिम न्यायलाई जनाउँदछ। अनि त्यो दिन प्रभु प्रभु भन्ने तर ख्रिस्टमा नभई आफैमा भर पर्नेहरू टिक्ने छैनन्। बाइबलले बुद्धिमान मानिसलाई परमेश्वरको भय मान्ने, सुझावहरू लिने, आफ्नो जिब्रोमा लगम लगाउने, निरन्तर वृद्धि हुन खोज्ने, खराबीलाई घृणा गर्ने र हाम्रो वचनको आज खण्ड अनुसार यीशुको शिक्षा अनुसार आफ्नो जीवन जिउने भनी वर्णन गरेको छ। तर त्यसको ठिक विपरीत मूर्ख मानिस परमेश्वर नै छैन भन्दै उहाँको अस्तित्वलाई इन्कार गर्ने, आफ्नो नजरमा बुद्धिमान बकबके अल्छे खराबीलाई प्रेम गर्ने र अनागेकारी हुन्छन्। चट्टान जसमाथि बुद्धिमानले आफ्नो घर निर्माण गर्यो, उहाँ त्यही सनातनका चट्टान हुनुहुन्छ जसमा सबैले शरण लिन्छन् र सुरक्षित हुन्छन्। बाइबलमा परमेश्वरलाई चट्टान भनेर सम्बोधन गरिएको छ। तपाईँले यसैया 26:4 तपाईँले टिप्न सक्नुहुन्छ, पछि घरमा पनि पढ्नुहोला। यसैया 26:4 यसरी लेखिएको छ, सदा सर्वदा परमप्रभुमा भरोसा राख, किनभने परमप्रभु नै सनातनका चट्टान हुनुहुन्छ। त्यसै गरी व्यवस्था 32:4 यसरी लेखिएको छ, उहाँ नै चट्टान हुनुहुन्छ, उहाँका काम सिद्ध छन् र उहाँका सबै चाल न्यायचित छन्। एउटा विश्वासयोग्य परमेश्वर जसले भूल गर्नुहुन्न, न्यायी र सत्य उहाँ हुनुहुन्छ। त्यसै गरी भजन सङ्ग्रह 2:18:2 जुन हामीले अघि पनि पढिसकेका छौँ, परमप्रभु मेरा चट्टान, मेरो किल्ला, मेरो उद्धारक हुनुहुन्छ, मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ जसमा म शरण लिन्छु, उहाँ नै मेरो ढाल र मेरो शरण, मेरो शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गड। त्यसै गरी भजनसँग 61:2, भजनसँग 71:3 र यस्तै अरू धेरै खण्डहरूमा तपाईँले परमेश्वर चट्टान हुनुहुन्छ भन्ने कुरा पाउन सक्नुहुन्छ। के तपाईँहरूलाई यो कुरा थाहा थियो कि परमेश्वर चट्टान हुनुहुन्छ? किन चट्टानमा भर पर्ने? के त्यहाँ अरू भर पर्दा स्थानहरू छैनन् र? प्रियहरू, चट्टानभन्दा अर्को सुरक्षित स्थान त्यहाँ छैन, यो वास्तविकता हो। कतिले आफ्नो सुरक्षा सम्बन्धमा, परिवारमा, छोराछोरीमा, पढाइमा, व्यवसाय, जागिर, सेवकाई, भविष्यक योजना, विदेशमा हुने व्यक्ति, अर्को देश वा अर्को चर्चमा खोजिरहेका हुन्छन्। कतै तपाईँ पनि त्यो व्यक्तिमध्येको त हुनुहुन्न? यदि हो भने तपाईँले पश्चाताप गर्नुपर्छ, तपाईँले आफ्नो भरोसा ख्रिस्टमा लगाउनुपर्छ, तपाईँ ख्रिस्टमा फर्किनुपर्छ। फेरि पनि यदि तपाईँ ख्रिस्टबाहेक अर्को सुरक्षित स्थान खोज्ने परीक्षामा पर्नु हुँदैछ भने म तपाईँलाई फेरि स्मरण गराउन चाहन्छु कि ख्रिस्ट एकमात्र चट्टान अर्थात् त्यो सुरक्षित स्थान हुनुहुन्छ। त्यसैले हामीले भजनकारसँगै यसरी भन्दा असल गर्नेछौँ, हे सनातनका चट्टान, पाउँ शरण तपाईँमा। दानियल 2:44 अनुसार यो चट्टानले स्वर्गको स्वर्गका परमेश्वरले खडा गर्नुहुने एउटा राज्यको प्रतिनिधित्व गर्छ, जुन ख्रिस्टको राज्य हो, जुन कहिले नष्ट हुने छैन, न त यसको सार्वभौमिकता अरू कुनै जातिको हातमा दिइनेछ। यसले अरू सबै राज्यहरूलाई चकनाचुर पार्नेछ र अन्त्य गर्नेछ, तर यो राज्य चाहिँ सदा सर्वदा रहिरहनेछ। मित्रहरू, परमेश्वरले ख्रिस्टको राज्यलाई खडा गर्नुभएको छ, जुन कहिले नष्ट हुने छैन, यसले अरू सबै राज्यहरूलाई चकनाचुर पार्नेछ र अन्त्य गर्नेछ, तर ख्रिस्टको राज्य चाहिँ सदा सर्वदा रहिरहनेछ। ख्रिस्ट नै त्यो बलियो चट्टान हुनुहुन्छ जो सदा सर्वदा रहिरहनुहुनेछ, केवल उहाँमा मात्र हामी सुरक्षित रहन्छौँ। किनकि परमेश्वरले आजभन्दा 2000 वर्ष पहिला येशु ख्रिस्टलाई यस संसारमा पठाउनु भयो। ख्रिस्टले हामीले जिउन नसकेको सिद्ध आज्ञाकारिताको जीवन हाम्रो साटोमा जिउनु भयो र हाम्रो पापले निम्ति आएको मृत्युदण्ड भोगी हाम्रो साटो क्रुसमा मर्नुभयो। ख्रिस्ट पवित्र धर्मशास्त्र अनुसार हाम्रा पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो, उहाँ स्वर्गमा उठाइ लगिनुभयो र परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ, जहाँबाट उहाँले आफ्ना जनहरूको निम्ति निरन्तर अर्जमिन्ती गर्नुहुन्छ। र यही येशु एक दिन जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि संसारमा फर्किआउनुहुन्छ। मित्रहरू, यदि तपाईँले यो ख्रिस्टमाथि भरोसा गर्नुभएको छैन भने तपाईँले चट्टानमाथि आफ्नो जग बसाल्नु भएको छैन, तपाईँ सुरक्षित हुनुहुन्न अनि विनाशतर्फ अगाडि बढिरहनु भएको छ। म तपाईँलाई आग्रह गर्न चाहन्छु, आफ्ना पापहरूबाट पश्चाताप गरी ख्रिस्टमा भरोसा गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। प्रियहरू, ख्रिस्ट सदा सर्वदा रहिरहनको निम्ति पुनर्जीवित हुनुभएको छ। ख्रिस्टले निरन्तर हाम्रो निम्ति अर्जबिन्ती गर्नुहुन्छ, त्यस कारण मात्र हामी स्थिर रहन्छौँ। के तपाईँले आफ्नो भरोसा यही येशूमाथि राख्नुभएको छ? वास्तवमा हामी सबै घर निर्माणकर्ताहरू हौँ, हामी सबैले आफ्नो घर निर्माण गरिरहेका छौँ। कसैले यसमा सम्पूर्ण शक्ति खर्च गरेर अत्यन्त होसियारी साथ निर्माण गरिरहेका छौँ भने कतिले यसलाई हल्का रूपमा लिएका छौँ र यसमा खासै ध्यान दिएका छैनौँ। जसरी होस्, हामी निर्माण गरिरहेका छौँ। तपाईँ जसले वचन सुन्नुभएको छ, म यो घर बनाउने प्रतिस्पर्धामा सहभागी हुन चाहन्न भन्न सक्नुहुन्न, किनकि यो हाम्रो जीवनसँग सम्बन्धित विषय हो। र त्यसो भन्नु भनेको म यो जीवन जिउँदिनँ भन्नु जस्तै हो। अनि हाम्रो घर सम्बन्धी चाखलाग्दो पक्ष भनेको हाम्रो घरको जाँच हुनेछ, किनकि पानी पर्नेछ, बाढी आउनेछ, हुरी चल्नेछ र हरेक घरमाथि बजारिनेछ। हामीले यो बोल्नु हुँदैन कि घर चाहे चट्टानमा बनेको होस् वा बालुवामा, यी दुवै एउटै परिस्थिति भएर जानेछन्। चट्टानमा घर बसालिएको छ भन्दैमा त्यो घरले खराब चुनौतीहरूको सामना गर्नु पर्दैन भन्ने होइन, तर चट्टानमा बसालिएको घर हरेक परिस्थितिमा खडा हुन्छ भन्ने हो। बाइबलको जोड आज्ञाकारितामा छ र येशु ख्रिस्टले यो खण्डमा त्यही कुरालाई जोड दिनुभएको छ। हामीसँग साँचो स्वीकार र वा अथवा सिद्धान्त हुनसक्छ, किनकि हामीले सुनेको छौँ, तर जबसम्म त्यो स्वीकार वा सिद्धान्तले हाम्रो जीवनलाई परिवर्तन गर्दैन, त्यो सिद्धान्त आज्ञाकारितामा परिणत हुँदैन अर्थात् पालना हुँदैन, हामीले आफैलाई होसियारी गराउनु पर्ने हुन्छ। किनकि साँचो सिद्धान्त त भूत आत्माहरूसँग पनि छ, तर त्यो सिद्धान्तले तिनीहरूलाई बचाउन सक्दैन, न त तपाईँ र मसँग भएको हाम्रो सिद्धान्तले हामीलाई बचाउन सक्छ। यदि तपाईँ यस चर्चमा नियमित रूपमा आइरहनु भएको छ भने र ध्यान दिएर आउनु मात्रै होइन, ध्यान दिएर सुनि पनि रहनु भएको छ भने कुनै शङ्का बिना तपाईँले बाइबलका सिद्धान्तहरू सिकिरहनु भएको छ, तपाईँ चाहे यो चर्चको सदस्य हुनुहोस् वा नियमित रूपमा आइरहनु भएको पाहुना, तपाईँले सुन्नुभएको वचनका सिद्धान्तहरूलाई लिएर तपाईँले के गर्नुभयो त्यसको लेखा तपाईँले एक दिन बुझाउनु पर्नेछ। प्रियहरू, कि तपाईँले जानुभएको सिद्धान्तले तपाईँलाई परमेश्वरमा अझ ईश्वर भक्तिको जीवन जिउने नम्र व्यक्ति बनाउँदैछ, कि सिद्धान्तको प्रेमविहीन बहसकर्ता मात्र, कि तपाईँको सिद्धान्तले तपाईँलाई अरूको निम्ति आफूलाई बलिदानीपूर्वक खर्चने व्यक्ति बनाउँदैछ, कि तपाईँको सिद्धान्तले तपाईँलाई असहजतामा पनि अरूको सेवा गर्ने व्यक्ति बनाउँदैछ, कि तपाईँ एक प्रेम गर्ने व्यक्तिको रूपमा वृद्धि भइरहनु भएको छ। बलिदानपूर्ण प्रेमको कुरा पछि गरौँला। प्रियहरू, तपाईँको अनुसार प्रेम के हो? यो व्यवहारमा कस्तो देखिन्छ? कतै तपाईँको प्रेम मेसेन्जर वा वाट्सएपको ग्रुपमा मात्र त सीमित छैन, अनि हामीमध्ये कतिको प्रेम त्यहाँसम्म पनि आइ नपुगेको हुनसक्छ। याद गर्नुहोस्, हाम्रो समस्या परिभाषामा छैन, न त यस सम्बन्धी हाम्रो बुझाइमा। हामी प्रेम सम्बन्धी ठुला ठुला सिद्धान्तहरू खडा गर्न सक्छौँ, भाषण दिन सक्छौँ वा वक्तव्य निकाल्न सक्छौँ, त्यसमा कुनै शङ्का छैन। हामी प्रेम सम्बन्धी पाठ पढाउन सक्छौँ। इरोस, जुन रोमान्टिक प्रेम हो, फिलिया, मित्रहरू बिच हुने प्रेम, स्टोर्गे, पारिवारिक प्रेम, र अगापे, परमेश्वरको सत्तरहित प्रेम, हाम्रो सिद्धान्तमा कुनै समस्या छैन। समस्या हाम्रो सिद्धान्त र हाम्रो व्यवहार बिचको अन्तरमा छ। थाहा नहुनु हाम्रो समस्या होइन, पालन नगर्नु हाम्रो समस्या हो। त्यसैले याकुब भन्छन्, याकुब 1:22, तर वचन पालन गर्ने हो र सुन्ने मात्र भएर आफैलाई धोका नदेऊ। अर्को शब्दमा, वचन पालन गरेर आफैलाई प्रमाणित गर, सुनेर मात्र आफैलाई धोका नदेऊ। प्रियहरू, वचन पालन गर्ने कुरा तपाईँको जीवनमा कस्तो देखिन्छ? तपाईँले भन्नुहोला, कुन वचन? हामीलाई राजनीति थाहा छ, हामीलाई खेलकुद थाहा छ, हामीलाई इतिहास, भूगोल, विज्ञान, अर्थशास्त्र, गणित, विश्व बजार, यहाँसम्म कि मेटाफिजिक्स पनि थाहा छ, अनि को के कसको कहिले कोसँग कहिले अनावश्यक कुराहरू पनि हामीलाई थाहा छ, हामीलाई धेरै कुराहरू थाहा छ। तर के तपाईँलाई वचनका आज्ञाहरू थाहा छ? के तपाईँ वचन पालन गर्ने कुरामा वृद्धि भइरहनु भएको छ? वचन सुनेर पालन नगर्ने मानिसलाई बाइबलले एउटा यस्तो मानिससँग तुलना गर्छ, जसले आफ्नो अनुहार ऐनामा हेर्छ, त्यसले आफैलाई हेर्छ र गइहाल्छ, र त्यो आफै कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ। विचार गर्नुहोस् त, तपाईँलाई आफूबारे थाहा भएन भने के हुन्छ? तपाईँको बारेमा भनिएका कुराहरू र गरिएका टिप्पणीहरू, मूल्याङ्कनहरूले तपाईँलाई कुनै मद्दत पुग्दैन, किनकि तपाईँलाई ती तपाईँका बारेमा हुन् भन्ने नै थाहा हुँदैन। मानव तपाईँसँग एउटा ठुलो समस्या छ र तपाईँले आफ्नो हात उठाउनु भयो भने तपाईँलाई त्यो समस्याको समाधान तुरुन्त प्रदान गरिन्छ, तर तपाईँ आफ्नो हात नउठाइ बस्नुहुन्छ, किनकि तपाईँलाई आफ्नो समस्याको बारेमा थाहा छैन, त्यसैले यसको समाधान पनि तपाईँ खोज्नुहुन्न। बाइबलले चेतावनी दिन्छ कि सुन्दै नसुन्नेको भन्दा सुनेर पनि पालन नगर्नेको दशा अझ खराब हुनेछ, किनकि तिनीहरूको न्याय अझ कठोरसँग हुनेछ। यसुले एउटा उदाहरणमा भन्नुभएको छ, लुका 10:13-16, धिकार्थलाई खोराजिन, धिकार्थलाई बेत्सैदा, किन तिमीहरूमा भएका सामर्थ्यका काम ठुरोस र सिदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्रा लाएर खरानीमा बसी पश्चाताप गर्ने थिए, तर न्यायको दिनमा तिमीहरूको भन्दा त ठुरोस र सिदोनको दशा सहनीय हुनेछ। अनि त कपर्णुम, कि त आकाशमा उचालिने र त पातालमा खसालिनेछस्। जसले तिमीहरूका कुरा सुन्छ त्यसले मेरो कुरा सुन्छ, जसले तिमीहरूलाई अस्वीकार गर्छ त्यसले मलाई अस्वीकार गर्दछ, र जसले मलाई अस्वीकार गर्दछ त्यसले मलाई पठाउनुहुनेलाई अस्वीकार गर्दछ। तपाईँले भन्नुहोला, यो पढेर, यो खण्ड पढेर सुन्दा मात्र त पुग्ने रहेछ नि, किन मतीले चाहिँ, मती यो खण्डमा चाहिँ पालन गर्ने कुरा पनि समावेश गरेको होला, सुन्दा मात्रै त हुने पनि पुग्ने रहेछ। यीशुले भन्नुभयो, मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, मेरो स्वर सुन्छन्। त्यसको अर्थ, जब यीशुले बोलाउनुहुन्छ उहाँका भेडाहरूले सुनेर यसरी प्रतिक्रिया दिँदैनन्, यीशुले बोलाउनु भएको मैले सुने सकियो होइन, सुन्ने कुरामा सुन्ने मात्र होइन तर पछ्याउने कुरा पनि समावेश छ। यीशुको अर्थ, मेरा भेडाहरूले मलाई पछ्याउने छन् भन्ने हो। अर्को शब्दमा, तिनीहरूले मेरो आज्ञा पालन गर्नेछन्। नानीहरू ठुलो हुँदै जाँदा तिनीहरूको अटेरीपन अर्थात् अनाज्ञाकारिता पनि बढ्दै जान्छ। जब मेरा छोराहरूलाई म बोलाउँछु तिनीहरूले सुनेर यसरी जवाब दिएको म चाहन्न। मेरा छोराहरूले यस्तो भन्दै बसेको म चाहन्न, बुबाले बोलाएको मैले सुनिहालेँ त्यति भए भइहाल्यो नि, अब मैले चुपचाप बस्दा पनि केही फरक पर्दैन, मैले सुने होइन। सुनेको वचनलाई लिएर तपाईँले कसरी प्रतिक्रिया जनाउनुहुन्छ त्यसले महत्त्व राख्छ। तपाईँले वचनसँग जस्तो व्यवहार गर्नुहुन्छ, तपाईँले मानिसहरूसँग र अन्ततः परमेश्वरसँग कस्तो व्यवहार गर्नुहुन्छ भन्ने कुरालाई देखाउँछ। प्रियहरू, तपाईँ र मेरो एकअर्काप्रतिको व्यवहार परमेश्वरको वचनप्रतिको हाम्रो व्यवहारबाट सुरु हुन्छ। हामी एकअर्कालाई कसरी व्यवहार गर्छौँ भन्ने कुराले हामी परमेश्वरको वचनलाई कसरी व्यवहार गर्छौँ भन्ने कुरालाई देखाउँछ। हाम्रो खण्डको अनुसार वचनप्रतिको हाम्रो व्यवहारले हामी बुद्धिमान हौँ कि मूर्ख हौँ भन्ने कुरालाई प्रकट गरिदिन्छ। अनि यो हाम्रो भविष्यसँग जोडिएको कुरा हो। हाम्रो मुखको स्वीकार एउटा होला, तर के हाम्रो व्यवहारले पनि हाम्रो स्वीकारलाई पुष्टि गर्छ? यदि यसको जवाफ गर्दैन भन्ने हुन्छ भने हाम्रो तुलना पनि एउटा मूर्ख मानिससँग गरिनेछ, जसले आफ्नो घर बालुवामा बनायो। अनि न्यायको दिनले हाम्रो मूर्खता प्रकट गरिदिनेछ र हाम्रो गन्तव्य अनन्त विनाश हुनेछ र यो अवस्था सदा सर्वदा रहनेछ। प्रियहरू, ख्रिस्ट बाहेकका कुनै पनि कुरामाथि भर पर्नु भनेको मूर्खता हो। तपाईँले भन्नुहोला कि अहिलेको जस्तो एडभान्स्ड प्रविधिमा पनि भरोसा गर्न सकिँदैन? यसको जवाब हुन्छ सकिँदैन। प्रियहरू, त्यहाँ ख्रिस्टको विकल्प वा प्रतिस्थापन छैन, त्यहाँ ख्रिस्ट केवल ख्रिस्ट हुनुहुन्छ। मानिसको बुद्धि, दर्शन, विचार, अनुभव, परम्परा कुनै पनि कुरा बालुवा हुन् र अन्त्यको दिनले यसलाई प्रकट गरिदिनेछ, किनकि परमेश्वरको न्यायको अघि मानिसको बुद्धि, मानिसको विचार, दर्शन, अनुभव, परम्परा कुनै पनि कुरा खडा रहन सक्ने छैन। तपाईँले जति राम्रोसँग मेहनत गरेर आफ्नो घर बनाए पनि त्यसले फरक पर्दैन, चाहे त्यो जतिसुकै सुन्दर किन नहोस्, जति लामो समयदेखि त्यहाँ भए पनि, चाहे जतिसुकै मानिसहरूले तपाईँको घरको बारेमा किन थाहा नपाउन्, चाहे जतिसुकै प्रसिद्धि यसले हासिल गरेको किन नहोस्, त्यसले फरक पर्दैन। यसको लम्बाइ, यसको चौडाइ, यसको उचाइ, आकार, डिजाइन, रङ, बनौटले केही फरक पार्दैन, यसको भव्यताले यसलाई खडा रहन सहायता गर्न सक्दैन। घरलाई खडा रहन मद्दत गर्ने कुरा भनेको जग हो, जसमाथि त्यो घर बसालिएको हुन्छ। जग बलियो भयो भने मात्र घर बलियो हुन्छ। त्यसैले कुरा घरको होइन, कुरा जगको। कस्तो सुन्दर झ्याल, कति फराकिलो ढोका, कति ठुला कोठा, कस्तो राम्रो बुट्टा, कति सजिलो, कति धेरै तला, कति सजिला सिँढीहरू, कति आकर्षक रङहरू, प्लास्टिक कोटेड रङ सायद पानीले असर नगर्ने। धेरैले भने होलान् घर होस् त फलानाको जस्तो, त्यसले केही फरक पर्दैन, त्यो घर ढल्नेछ, त्यसको सुन्दर झ्यालहरू, त्यसको फराकिलो ढोका, त्यसको राम्रो बुट्टा, धेरै तला सिँढी रङ डिजाइनले त्यसलाई विनाश हुनबाट बचाउन सक्दैन। कुरा घरको होइन, कुरा जगको हो। घर हेरेर थाहा हुँदैन, जग देखिँदैन, तर न्यायको दिनले यो कुरा प्रकट गरिदिनेछ। बालुवामाथि निर्माण गरेको प्रत्येक घर ढल्नेछ, तर चट्टानमाथि निर्माण गरेको घर ढल्ने छैन, किनकि थाम्ने जगले हो, रुख खडा रहने यसको जराले हो र घर जगले। प्रियहरू, तपाईँको भरोसा कहाँ छ, चट्टानमाथि कि बालुवामाथि? चट्टान ख्रिस्ट हुनुहुन्छ, बालुवा संसार हो, एउटा पुरानो भजनले यसरी भन्छ। यीशुको रगत र धार्मिकता भन्दा कुनै कमसल कुरामा मेरो आशा आधारित छैन। म सबैभन्दा प्रिय कुरामा पनि भरोसा गर्न डराउँछु, तर पूर्ण रूपमा यीशुको नाउँमा भर पर्छु। ख्रिस्ट बलियो चट्टानमा म उभिँदछु, अरू सबै जगहरू भाँसिने बाला हुन् प्रियहरू, तपाईँ आफ्नो घर कहाँ निर्माण गर्दै हुनुहुन्छ? चट्टानमाथि कि बालुवामाथि? चट्टान ख्रिस्ट हुनुहुन्छ, उहाँमा मात्र हाम्रो उद्धार छ। आउनुहोस् प्रार्थना गरौँ।